आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
Hamdulillah.
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर र सामर्थ्य नाममा तपाई सबैलाई आज पनि नमस्कार, जय मसीह अनि हार्दिक स्वागत छ यो तपाईहरूको आफ्नै बाइबल अध्ययन कार्यक्रममा। श्रोता, आज हामी बाइबल अध्ययन पहिलो राजा 7 र 8 अध्यायबाट देख्न गइरहेका छौ। 7 अध्यायमा हामी सिक्न सक्छौ कि सुलेमानले मन्दिर मात्र निर्माण गरेनन् तर आफ्नै निम्ति सुन्दर महल बनाए, साथै आफ्नो पत्नी फिरुनको छोरीको निम्ति पनि महल बनाइदिए। उही समयमा यस 7 अध्यायमा हामीसँग मन्दिरको निम्ति तामाका 10 बाटाहरू, 10 सुनका पानसहरू, निर्माण सम्बन्धमा पनि विवरणहरू छन्। पहिलो राजा 7 अध्याय 1 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, तर सुलेमानलाई आफ्नो महल निर्माण गर्न 13 वर्ष लाग्यो। मित्र, सुलेमानलाई मन्दिर बनाउन 7 वर्ष लागेको थियो, तर उसलाई आफ्नो घर महल बनाउन झण्डै 2 गुणा ज्यादा समय लागेथ्यो। यो निश्चय नै विस्तृत महल हुनै पर्छ। 2 पदमा भनिएको छ, तिनले 100 हात लामो, 50 हात चौडा, 30 हात अग्लो 4 लहर देवदारका स्तम्भ भएको, तिनका माथि देवदारहरूकै 70 भएको लेबनानको वन भनिने महल बनाए। सुलेमानले देवदारकै दलिन भएको लेबनानको महल पनि बनाए। त्यो उसको दोस्रो घर थियो। सम्भव त्यहाँ नै तिनी छुट्टी र फुर्सदको समयमा समय बिताउँथे। हामीलाई भनिएको छ, त्यस महलको लम्बाई 100 हात लामो थियो अनि चौडाई 50 हात थियो भने यसको उच्चाई 30 हात थियो। यो 4 लहर देवदारको स्तम्भ भएको, तिनका माथि देवदारकै दलिन भएको देवदारबाट बनाइएको थियो। सोरको राजा हिरामले पत्थर र देवदारका रूखहरू पूर्ति गरी वा आपूर्ति गरी दिएका थिए। आज त्यहाँ अति नै कम अग्ला सुन्दर देवदारका रूखहरू छोडिएका छन्। त्यो सबै मुलुक अरू त के पलिस्तिन पनि उजाड नाङ्गो अवस्थामा छ। यो स्पष्ट छ कि एक समय त्यो क्षेत्रहरू रूख बिरुवाहरूले ढाकेको घना जंगल थियो। 8 पदमा भनिएको छ, तिनले आफ्नै बस्ने महल त्यसको पछिल्लोतिर न्यायको भवन जस्तै बनाए। तिनले विवाह गरेर ल्याएको फारूकी छोरीको निम्ति पनि त्यही जस्तो महल बनाए। अर्को शब्दमा फारू अर्थात फिरुनको छोरीको निम्ति बनाइदिएको महल पनि उति नै शानदार र वृहत थियो। यस्तो देखिन्छ कि उसले फारू अर्थात फिरुनकी छोरीलाई विशेष स्थान दिएका थिए। उसले अरू पत्नीहरूको निम्ति त्यस्ता महल बनाइदिन सक्दैनथे। यदि तिनले बनाए, उसले 1000 महलहरू बनाउनु पर्ने थियो, किनकि तिनीसँग 1000 जना रानीहरू थिए अनि यो निश्चय नै असम्भव देखिन्थ्यो सबैको निम्ति उस्तै खालको महल बनाइदिन। अगाडि हामी देख्छौ कि कालीगण हिरामलाई बोलाइन्दछ। 13-14 पदमा भनिएको छ, सुलेमान राजाले हुरामलाई टुरोसबाट बोलाइ पठाए, जसकी आमा नप्ताली कुलकी एउटी विधवा थिइन् र जसका पिता चाहिँ टुरोसवासी काँसाका निपुण कारीगर थिए। हुराम काँसाका सबै किसिमका काम गर्ने अत्यन्त निपुण र अनुभवी मानिस थिए। तिनी सुलेमान राजा कहाँ आए र तिनलाई सुम्पिएका सबै कामहरू गरे। मित्र, यो कालीगण हिराम स्वर्गका राजा हिराम होइनन्, बर यो हिराम कालीगण तामाको काम गर्ने सिपालु कारीगर थिए। तिनी नै एक थिए जसले सुलेमानको भवनहरूको सुनको काम, तामाको काम, फलाम र पत्थरको काम गरेथे। उसको काम अत्यधिक सुन्दर शानदार थियो, जुन सुलेमान चाहन्थे, अनि भवन निर्माणमा लगाइएका बहुमूल्य धातुका सजावट त्यस समयको समृद्धता अवधिको प्रमाण दिन्छ। साथै सुलेमान रहेको समयको शान्तिको पनि प्रमाण दिन्छ। शान्ति र समृद्धताको उन्नतिको समयमा कलाहरू विकास हुन्छन्। सुलेमानको शासनकालमा शान्ति र प्रशस्तता र समृद्धता थियो। अहिले हामीलाई मन्दिरको सम्बन्धमा धेरै विवरणहरू दिएको छ। 21 पदमा भनिएको छ, तिनले मन्दिरका दलानका अगाडि ती 2 स्तम्भहरू खड़ा गरे। तिनले दक्षिणपट्टिको स्तम्भको नाउँ याकिन राखे र उत्तरपट्टिको नाउँ बोअज राखे। याकिनको अर्थ हो परमेश्वरले स्थापित गर्नुहुनेछ, बोझको अर्थ हो, यसमा शक्ति छ, सामर्थ्य छ। तपाई पत्ता लगाउनुहुनेछ कि त्यहाँ त्यस्ता भजनहरू छन् जसले यी दुई सुन्दरता र शक्तिको धारणाहरूको समावेश गर्दछन्। उदाहरणको निम्ति 96 छ पदले भन्छ, उहाँको सामने आदर र महामहिमा छन्, व्यक्ति र सुन्दरता उहाँको पवित्र ठाउँमा छन्। शक्तिले उद्धारको बताउँछ, परमेश्वर आफ्ना जातिहरू आफ्ना मानिसहरूलाई छुटकारा दिन सक्नुहुन्छ। सुन्दरताले आराधनाको सुन्दरताको बताउँछ, हामीले परमेश्वरलाई पवित्रताको सुन्दरतामा आराधना गर्नुपर्छ। यी दुई स्तम्भहरू मन्दिरमा विशिष्ट थिए। आत्मिक रूपमा यी दुई स्तम्भहरू हरेकको जीवनमा हुनुपर्छ जो परमेश्वरलाई आराधना गर्न गइरहेका छन्। यदि तपाई परमेश्वरको आराधना गर्न गइरहनु भएको छ भने तपाईले आफूलाई पापबाट छुटकारा दिनुहुने परमेश्वरको शक्तिको अनुभव गर्नै पर्छ। तब मात्र तपाईले उहाँलाई पवित्रताको सुन्दरतामा आराधना गर्न सक्नुहुन्छ। मित्र, सुन्दर राम्रो आराधना गर्ने स्थान वा भवन हामीसँग हुने कुरामा म कुनै गल्ती कुरा देख्दिन। सुन्दर आराधना लय भवन आराधना उपासनाको निम्ति सहायक वा सघाउ पुर्याउने हुन सक्छ, तर यसले सबै आराधनाको प्रेरित गर्दैन अनि निश्चय नै आराधना उपासनाको निम्ति प्रतिस्थापन होइन। हामी उहाँलाई पवित्रताको सुन्दरतामा आराधना गर्छौं। यसको मतलब जब हामी परमेश्वरको उपस्थितिमा आउँछौ, उहाँको उपस्थितिको आभास गर्छौं र आफ्ना कमी कमजोरी अपर्याप्तताहरूको महसुस गर्छौ, तब हामी उहाँलाई उहाँको महिमा र सुन्दरतामा देख्न सक्छौं। यो यसैया अगमवक्ताको अनुभव थियो। जब तिनी मन्दिरमा गए तब अग्लो उच्च सिंहासनमा विराजमान हुनुभएको परमेश्वरको दर्शन देखे। जब यसैयाले आफैलाई परमेश्वरको उपस्थितिको प्रकाशमा देखे, उसले आफ्नो अशुद्धताको अपवित्रताको देखे। यसैया 6:5 भनिएको छ, तब मैले भने, हाय, म नष्ट भए, किनभने म अशुद्ध ओट भएको मानिसहरूको बीचमा म बस्दछु, किनकि मैले मेरो आँखाले सेनाहरूका परमप्रभु महाराजा धीराजलाई देखे। ती स्तम्भ यकिन र बोझले वास्तविक आराधनाको बताउँछ। एक उद्धार पाएको आत्मा जो पवित्र परमेश्वरको उपस्थितिमा आउँछ। उही समयमा सुलेमानले मन्दिरमा पानी हाल्ने बाटा वा खड्कुलोहरू पनि बनाउँदछन्, अत्यधिक ठूलो। 23 भनिएको छ, तिनले साँचोमा ढालेर बनाएको धातुको एउटा गोलाकार विशाल खड्कुलो बनाए। त्यसको बीट एक किनारदेखि अर्को किनारसम्म 10 थियो र त्यो 5 अग्लो थियो। त्यसको वरिपरि फेरो नाप्नलाई 30 नाप्ने फिता चाहिन्थ्यो। मित्र, अगाडि हामी देख्छौ कि त्यो विशाल खड्कुलो 12 साँडेहरूमाथि राखिएको थियो। 3 साँडे उत्तरतिर फर्केका, 3 पश्चिमतिर, 3 दक्षिणतिर र 3 पूर्वतिर फर्केका थिए। अनि त्यस विशाल खुड्किलोको मोटाई 1 थियो। त्यसको मुख लिली फूलको पुष्पक जस्तै आकार भएको कचौराको मुख जस्तै थियो। पानीको बाटा वा खड्कुलो चाहिँ पुजारीहरूको निम्ति हात धुनलाई राखिएको थियो। यो कुराको ध्यान दिनुहोस् कि उजाड स्थानमा भएको भेट हुने तम्बु वा पालमा खालि एउटै, त्यो पनि साधारण बाटा थियो, तर यहाँ सुलेमानको मन्दिरमा त कति हो कति विशाल र धेरै संख्यामा र सुन्दर बाटा र खड्कुलो राखिएको थियो। 38 भनिएको छ, त्यसपछि तिनले काँसाका 10 बाटाहरू बनाए, प्रत्येक 880 पानी अटाउने र नापमा 4 बराबर थियो। ती 10 गुड्ने आधारका निम्ति एउटा एउटा बाटा थियो। यी 10 उद्देश्य चाहिँ शुद्ध गर्नलाई थियो। जब तिनीहरूले होम बलिहरूको निम्ति बलिदान चढाउन मन्दिरमा आउँथे, यो सुन्दरता र आकारमा भन्दा अझ महत्वपूर्ण कुरा चाहिँ हृदयलाई शुद्ध गर्नु हो। आज त्यहाँ धेरै मण्डलीहरू छन्, हामी देख्दछौ कि जसले सुन्दर सेवाहरू सञ्चालन गर्छन्, तैपनि तिनीहरू झुण्डहरूलाई शुद्ध गर्दैनन् न परमेश्वरको उपस्थितिमा तिनीहरूलाई ल्याउँछन्। तिनीहरूले आत्माको पूर्ण ताजगी गर्नु वा नयाँ शक्ति प्रदान गर्दैनन् न हृदयमा आनन्द र शान्ति नै ल्याउँदछन्। संसारका सम्पूर्ण बाटाहरूले पापबाट एकजनाको पनि शुद्ध गर्न सक्दैन, तर त्यस बाटामा भएको पानीले शुद्ध गर्दछ। पानीले परमेश्वरको वचनको संकेत गर्दछ। परमेश्वरको वचनमा धुइनेको अर्थ परमेश्वरको वचन जीवनमा लागू गर्नु हो। अनि 48 र 49 भनिएको छ, सुलेमानले परमप्रभुको मन्दिरका जम्मै सजाउने सामानहरू पनि बनाए, सुनको वेदी, उपस्थितिको रोटी राखिने सुनको टेबल, कञ्चन सुनका सामदान, भित्री पवित्र वासस्थानको सामु दाहिनेपट्टि पाँचवटा र देब्रेपट्टि पाँचवटा फूलको आकारका सुनका बुट्टाहरू, बत्तीहरू र चिम्टाहरू। अनि एकाउन्ट पदमा भनिएको छ, तब सुलेमान राजाले परमप्रभुका मन्दिरको निम्ति सबै काम गरेर सके। तब तिनले आफ्ना पिता दाउदले समर्पण गरेका थोकहरू अर्थात चाँदी, सुन र सजाउने सामानहरू ल्याएर परमप्रभुको मन्दिरको भण्डारमा राखे। यसपछि हामी झट्टै आठ अध्यायतिर पनि प्रवेश गरौं। यहाँ हामी देख्छौ मन्दिरको समर्पण। यस अध्यायमा करारको सन्दुक मन्दिरमा ल्याइसकिएको छ र परमप्रभुको भवन परमेश्वरको महिमाले भरिन्दछ। सुलेमानले मन्दिरको समर्पणको प्रार्थना र आफ्नो सन्देश दिन्छन्। पहिलो राजा आठ अध्यायको एक पदमा भनिएको छ, तब सुलेमानले इसरायलका सबै धर्मगुरूहरू र कुलकुलका नायकहरू र इसरायलका परिवारका मुख्य मुख्य व्यक्तिहरूलाई दाउदको सहर अर्थात सियोनबाट परमप्रभुका करारको सन्दुक ल्याउनलाई यरूसलेममा जम्मा हुनलाई बोलाए। जब सन्दुक सियोनको भेट हुने तम्बु वा पालबाट ल्याइयो र यसलाई मन्दिरमा पहिले तयार गरिसकिएको पवित्रको पनि महापवित्र स्थानमा राखियो, परमेश्वरको महिमाले मन्दिरलाई भरिदिन्छ। अनि दशदेखि एघार पदमा भनिएको छ, जब पुजारीहरू पवित्र वासस्थानबाट बाहिर आए तब परमप्रभुको मन्दिर बादलले भरियो अनि पुजारीहरूले त्यहाँ बादल भएको हुनाले सेवा गर्न सकेन, किनभने परमप्रभुको महिमाले मन्दिर भरिएको थियो। मन्दिर समर्पणमा सुलेमानको आफ्नो सन्देशमा उसले दाउदलाई सम्पूर्ण श्रेय दिन्छन्। सत्रदेखि बीस पदमा भनिएको छ, परमप्रभुको नाउँको निम्ति इसरायलका परमेश्वरको निम्ति एउटा मन्दिर निर्माण गर्ने इच्छा मेरो पिता दाउदको हृदयमा थियो, तर परमप्रभुले मेरो पिता दाउदलाई भन्नुभयो, मेरो नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्ने तेरो हृदयको यो अभिप्राय असलै छ, तापनि तैले त्यो मन्दिर बनाउने छैनस्, तर तेरो छोराले जो तेरो आफ्नै मासु र रगतको हो त्यसले नै त्यो मेरो नाउँको निम्ति बनाउनेछ। परमप्रभुले गर्नुभएको आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो, मेरो पिता दाउदको म उत्तराधिकारी भएको छु र परमप्रभुले प्रतिज्ञा गर्नुभए बमोजिम उहाँको सट्टामा इसरायलको सिंहासनमा म बसेको छु र परमप्रभुको नाउँको निम्ति इसरायलका परमेश्वरको निम्ति मैले यो मन्दिर निर्माण गरेको छु। मित्र, परमेश्वरको सन्दुकको निम्ति भवन बनाउने इच्छा वास्तवमा दाउदको मनमा पहिले नै थियो। उसले नै यसको निर्माण गर्ने इच्छा गरेथे र उसले सबै सरसामानहरू पनि जुटाइसकेका थिए, जुन हामीले दोस्रो समुएल सात अध्यायमा देखिसकेका छौं। सुलेमानले खालि यस दाउदको योजनालाई अगाडि बढाए, निरन्तरता दिए, कार्यान्वित गरे। मलाई लाग्छ यो मन्दिर सुलेमानको मन्दिर नभएर दाउदको मन्दिर भन्दा उचित होला। समर्पणको सुलेमानको प्रार्थनामा तिनी भन्छन्, यो मन्दिर परमेश्वरको नामको लागि स्थान हुनलाई हो र यो स्थान हो जहाँ परमेश्वरका जनहरू उहाँका नजिक पुग्छन्। यो एक माध्यम वा बाटो हो जुनद्वारा परमेश्वरको जनहरू परमेश्वर कहाँ पुग्छन्। यो अन्य जाति मन्दिर होइन जुनमा प्रतिमा हुन्छ न यसमा परमेश्वर बास बस्नुहुन्छ। सुलेमान बुझ्दछन् कि दाउदले भने जस्तै परमेश्वरको यो चरणपीठ हो। अनि सत्ताइस पदमा भनिएको छ, तर के परमेश्वर निश्चय नै पृथ्वीमा बास गर्नुहुन्छ र स्वर्गीयहरू स्वर्गीय भन्दा पनि उच्च स्वर्गीयमा तपाईँ अटाउनुहुन्न भने मैले निर्माण गरेको यो मन्दिरमा त झन कसरी अटाउनुहुन्छ। मित्र, यो मन्दिर मानिसको निम्ति खालि उहाँ कहाँ आएर उहाँको अगाडि झुक्न र उहाँको अगाडि आफ्नो बलिदान चढ़ाउने स्थान थियो। यसले परमेश्वर कहाँ पुग्ने एक माध्यम वा बाटोको रूपमा सेवा गर्दथ्यो। यस्तो सोच्न अन्य जाति विचार हो कि परमेश्वर त्यस भवनमा बास गर्नुहुन्छ। सुलेमानले भने, उच्च भन्दा पनि उच्च स्वर्गीयमा तपाईँ अटाउनुहुन्न भने मैले बनाएको यो भवनमा त झन कसरी अटाउनुहुन्छ। परमेश्वर सर्वव्यापी हुनुहुन्छ, उहाँ जही कहीँ हुनुहुन्छ अनि उहाँ उही समयमा आफ्नो सृष्टिहरू भन्दा उत्कृष्ट श्रेष्ठ हुनुहुन्छ। अहिले हामी यहाँ एक खण्ड देख्छौ जुन अति नै चाखलाग्दो छ। यसले त्यो दिनतिर नियाल्दछ जब इसरायलले परमेश्वरको विरूद्ध पाप गर्नेछ र बन्दुवा वा कैदमा पठाइनेछ। छ्यालिस पदमा भनिएको छ, जब तिनीहरूले तपाईँको विरूद्धमा पाप गर्छन् किनकि पाप नगर्ने मानिस कोही पनि छैन, त तपाईँ तिनीहरूसित रिसाएर तिनीहरूलाई शत्रुको हातमा दिनुहुन्छ र त्यसले तिनीहरूलाई टाढा वा नजिक आफ्नो देशमा कैद गरेर लान्छन्। अनि मित्र, उही समयमा तपाईँ र मेरो निम्ति परमेश्वरको आंकलन वा अन्दाज हो यो। कोही पनि पाप रहित मानिस छैन। मलाई यो नभन्नुहोस् कि तपाईँ पाप गर्नुहुन्न, परमेश्वर भन्नुहुन्छ कि तपाईँ पाप गर्नुहुन्छ। अनि 47 र 48 पदमा भनिएको छ, र यदि तिनीहरूलाई कैद गरेर लगेको देशमा तिनीहरूले दुःख पाएकोले गर्दा मन बदलेर त्यस देशमा पश्चाताप गरी तपाईलाई अर्ज विन्ती गरी यसो भनेदेखि हामीले पाप गर्यौं, हामीले भूल गर्यौं र हामीले खराब काम गर्यौं, र यदि तिनीहरूलाई कैद गरेर लाने तिनीहरूका शत्रुहरूको देशमा तिनीहरू फेरि आफ्ना सारा हृदय र प्राणले तपाईँतिर फर्केर तिनीहरूका पिता पुर्खाहरूलाई तपाईँले दिनुभएको देश र तपाईँले चुन्नुभएको यो शहर र तपाईँका नाउँको निम्ति मैले बनाएको यस मन्दिरतिर फर्केर तपाईँमा प्रार्थना गरे भने यही नै तिनीहरूले गर्नुपर्नेछ जब तिनीहरूको मन्दिर नष्ट गरिनेछ र तिनीहरू अनौठो मुलुकमा बन्दुवाहरू कैदीहरू बनेर जान्छन्। अनि बिल्कुल यस्तै प्रार्थना दानियलले गर्नेछन्। त्यहाँ त्यस अवस्थामा पछिबाट उसले आफ्नो झ्याल यरूसलेमतिर मुख पारेर खोल्नेछन् र मन्दिरतिर शिर गरेर प्रार्थना गर्नेछन्। आफ्नो मानिसहरूले पापहरूको र आफ्नै पापहरूको पश्चाताप गर्दै प्रार्थना गर्नेछन्। अनि 49 र 50 पदमा भनिएको छ, अब आफ्नो वासस्थान स्वर्गीयबाट तिनीहरूको प्रार्थना र अर्ज विन्ती सुन्नुहोस् र तिनीहरूको कारणलाई समर्थन गरिदिनुहोस्, अनि तपाईँको विरूद्धमा पाप गरेका तपाईँका प्रजालाई माफ दिनुहोस् र तिनीहरूका सबै अपराधहरू क्षमा गर्नुहोस् र तिनीहरूका विजयहरूलाई तिनीहरूमाथि कृपा देखाउन लगाउनुहोस्। अनि हामी देख्छौ कि परमेश्वरले यो प्रार्थनाको उत्तर दिनुहुनेछ। 54 पदमा भनिएको छ, जब सुलेमानले परमप्रभुमा यी प्रार्थना र नम्र निवेदन गरी सिध्याएका थिए तब तिनी परमप्रभुको वेदीमा अघिबाट उठे जहाँ तिनी स्वर्गतिर आफ्नो हात उठाएर घुँडा टेकेका थिए। मित्र, त्यहाँ सधैँ प्रश्न खड़ा भएको छ कि कुन तरिकाले कुन किसिमले प्रार्थना गर्नु, घुँडा टेकेर वा उभिएर, हातमाथि उठाएर, भुइँमा घोप्टो परेर वा लम्बसार परेर, कुन तरिका चाहिँ प्रार्थना गर्ने सही तरिका हो? हामी देख्छौ सुलेमानले घुँडा टेकेर प्रार्थना गरे। मित्र, म तपाईँलाई भन्न चाहन्छु कि कुनै पनि तरिकाको तपाईँ प्रार्थनामा अप्नाउन सक्नुहुन्छ। त्यहाँ कुनै विशेष किसिमको तरिका छैन। महत्वपूर्ण कुरा तरिकामा होइन, तर तपाईँ प्रार्थना गर्नुहुन्छ कुन तरिकामा त्यो होइन, तर तपाईँको हृदयको वास्तविक स्थिति कस्तो र उहाँप्रति त्यो कस्तो छ त्यो चाहिँ महत्वपूर्ण हो। अनि 63 देखि 65 पदमा भनिएको छ, सुलेमानले 22,000 पशुहरू र 120,000 भेडा बाख्राहरू परमप्रभुमा मेलबलीको निम्ति चढाए। यसरी नै राजा र सबै इसरायलीहरूले परमप्रभुको मन्दिरमा समर्पण गरे। त्यसै दिन राजाले परमप्रभुका मन्दिरको सामु चोकको बीचमा भागलाई पनि अर्पण गरे र तिनले त्यहाँ होम बलि, अन्न बलि र मेल बलिको बोसो चढाए, किनभने होम बलि, अन्न बलि र मेल बलिको बोसो अटाउनलाई परमप्रभुको सामु भएको काँसाको वेदी साह्रै सानो थियो। 65 पदमा हामी पढ्छौं, अनि सुलेमान र तिनीसँग भएका सबै इसरायलले लेबु हमाददेखि मिश्रको खोलासम्मको पूरा देशबाट एक ठूलो समुदायले त्यसै बेला चाड मनाए। तिनीहरूले 7 दिनसम्म र अझै 7 दिन गरी जम्मा 14 दिनसम्म परमप्रभु हाम्रा परमेश्वरको सामुन्ने चाड मान्दै रहे। यो स्पष्ट छ कि मन्दिरमा भएको वेदीहरूले यो पदहरूमा उल्लेखित यी सबै पशु बलिदानहरूलाई ठाउँ दिन सकेन वा अनुकूल बनाउन सकेन वा अटाउन सकेन। त्यसकारण त्यहाँ धेरै संख्याको पशु बलिहरूको प्रबन्ध गर्न अस्थायी वेदीहरू बनाइएको थियो जुन त्यस समयमा बलिदान गरिएको थियो। म सोच्दछु कि यी वेदीहरू उत्तर हामातदेखि दक्षिणमा मिश्रको खोल्सासम्म पुगेथ्यो। पशुहरूको बलिदानपछि ती वेदीहरू उखेलिए र मानिसहरूको बीचमा बाँडिए। यो महान उत्सवको समय थियो। 66 पदमा भनिएको छ, त्यसको भोलिपल्ट तिनले मानिसहरूलाई बिदा दिए, तिनीहरूले राजालाई आशीर्वाद दिए र परमप्रभुले आफ्ना दास दाउद र आफ्नो प्रजा इसरायलको निम्ति गर्नुभएका सबै असल कार्यको कारणले हृदय हर्षित र आनन्दित हुँदै तिनीहरू आफ्नो घर लागे।
श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।